यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। जलवायु परिवर्तनका कारण हिमालमा परेको असरलाई कम गर्न सबै क्षेत्र लाग्नुपर्नेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जोड। उत्पादन उत्पादकत्व र रोजगारी वृद्धिमा आगामी आर्थिक वर्षको बजेट केन्द्रित रहेको अर्थमन्त्री वर्षमान पुनद्वारा स्पष्ट। बजेटलाई लोकप्रिय भन्दा पनि यथार्थमा आधारित बनाउने प्रयास गरिएको अर्थमन्त्रीको भनाई। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेद्वारा पद तथा गोपनीयताको शपथ, आजै दुई मन्त्री नियुक्त। र भारतको राजधानी नयाँ दिल्लीमा अहिलेसम्मकै उच्च तापक्रम।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तनका कारण तापक्रम वृद्धिसँगै हिमालमा परेको असरलाई न्यूनीकरण गर्न सबै क्षेत्र लाग्नुपर्ने बताउनु भएको छ। 71 अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारले अगाडि बढ़ाएको हिमाल जोगाऊ मानवता बचाऊ भन्ने अभियानलाई सघाउन र हिमाललाई प्रदूषण रहित बनाई राख्न आग्रह गर्नुभयो। प्रधानमन्त्री प्रचण्डले वातावरणीय संकटका चुनौतीलाई गम्भीर रूपमा लिनुपर्ने बताउनुभयो।
पछिल्लो समय विश्वव्यापी रूपमा देखा परेको वातावरणीय संकट, खास गरी जलवायु परिवर्तन, तापमान वृद्धिले ल्याएको चुनौतीहरू हाम्रा लागि गम्भीर चिन्ता र सरकारका विषय हुन्। मुख्यत तापमान वृद्धिसँगै हिमाल पग्लिने, हिमताल विस्फोटको खतरा बढ्दै जाने, वायु प्रदूषण बढ्दै जाने, हिमालको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरूको जीवन सभ्यता विकास जीवनशैली स्वास्थ्यमा नकारात्मक प्रभाव परिरहेको छ। तसर्थ नेपालले हिमाली क्षेत्रको संरक्षण एवं जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभावलाई न्यूनीकरण र अनुकूलन गर्न उच्च प्राथमिकता राख्दै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा जलवायु न्याय क्लाइमेट जस्टिसका लागि नेतृत्वदायी पैरवी गर्दै आएको तथ्य यहाँहरूलाई जानकारी नै छ।
सगरमाथा दिवसले नेपालको पर्यटक वृद्धि, हिमालको संरक्षण, हिमाली क्षेत्रमा भइरहेको फोहोरको उचित व्यवस्थापन गर्न एवं हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेका प्रभावहरू न्यूनीकरण गर्न थप प्रेरणा मिल्ने प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको बजेटको कार्यान्वयनसँगै आर्थिक सुधारका कार्यक्रमले गति लिने बताउनु भएको छ। आज सिन्धुपाल्चोकको चौतारा अस्पतालको अत्याधुनिक भवन उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले उत्पादन उत्पादकत्व र रोजगारी प्रवर्धन गर्ने गरी आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिएको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले नीति कार्यक्रम र बजेट मार्फत जनताको जीवनस्तरमा सुधार ल्याउने र परिवर्तनलाई तल्लो तहका जनताले अनुभूत गर्ने किसिमले संघीय सरकारले रणनीतिक महत्वका कार्यक्रम अघि सारेको जानकारी दिनुभयो। आजै जिल्लास्थित कार्यकर्ता भेटघाटमा प्रधानमन्त्री प्रचण्डले देशलाई प्रतिगमनको जोखिमबाट आफूले जोगाएको बताउनुभयो। वर्तमान राजनीतिक समीकरणलाई भत्काउन विभिन्न तहबाट भएका प्रयासलाई आफूले निष्फल पारेको बताउनुहुँदै प्रधानमन्त्री प्रचण्डले प्रतिपक्षमा रहेका सबै राजनीतिक दलसँग सहकार्य गरेर आफू अघि बढ़ेको उल्लेख गर्नुभयो। अर्थमन्त्री वर्षमान पुनले मुलुकमा नयाँ चरणको आर्थिक सुधार प्रारम्भ गर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याएको बताउनु भएको छ। आगामी आर्थिक वर्षको बजेटका विशेषताहरूका बारेमा आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार संघको अन्तर्क्रियामा अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षको बजेट मुख्य रूपमा उत्पादन उत्पादकत्व र रोजगारी वृद्धिमा केन्द्रित रहेको बताउनुभयो। अर्थमन्त्री पुनले बजेटलाई लोकप्रिय भन्दा पनि यथार्थमा आधारित वस्तुगत बनाउने प्रयास गरेको बताउनुभयो।
हामीले अहिले सरकारको तर्फबाट गर्न सक्छौं राम्रो गर्ने प्रयत्न गरेका छौं। हामी निकै दबावमा थियौं। चालू वर्षको हाम्रो प्रक्षेपणहरू सबै मिलिराखेका थिएनन् छैनन्, तर त्यसमा बसेर या गुनासो गर्ने भन्दा पनि हामी आफूले पाएको जिम्मेवारीलाई सफलतापूर्वक कसरी वस्तुगत बनाउने, कसरी तथ्यमूलक बनाउने भन्ने नै मेरो आफ्नो जोड थियो। त्यही अनुसार नै यो बजेटको तयारी भएको छ, प्रस्तुति भएको छ। आम जनतामा आशा जगाउने, व्यवसायहरूमा, उद्यमीहरूमा आशा जगाउने प्रयत्न हामीले गरेका छौं। यस समग्रमा हामी हाम्रो अर्थतन्त्रको संरचनामा नै के परिवर्तन गर्नुपर्छ, अहिलेसम्म गरेका आर्थिक सुधारका सीमा के रहे भन्ने कुरा नै खोजी गर्नुपर्छ भन्ने निष्कर्षमा पुग्यौं। र पहिलो कोशिश हामीले बजेट मार्फत दिन खोजेको सन्देश, अब नयाँ चरणको सुधारको आवश्यकता भयो। निजीकरण गर्यौं, उदारीकरण गर्यौं, खुल्ला अर्थव्यवस्थामा गयौं, त्यसले राम्रो गर्यो, थुप्रै कुराहरू राम्रो गरेको छ, तर यसका सीमाहरू पनि व्यक्त भएका छन्। यो कुराहरूको समीक्षा गर्दै हामीले हाम्रो आफ्नो भौगोलिक अवस्थिति सुहाउँदो अर्थनीति, भौगोलिक अवस्थितिले केमा प्रतिस्पर्धी बनाउन सक्छ त्यो कुरा खोज्ने हामीले कोसिस गरेका छौं। त्यसो गर्दा यो सबै कुरालाई ध्यान दिएर नयाँ चरणको आर्थिक सुधार मार्फत मात्रै हामी देशलाई गति दिन सक्छौ भन्ने निष्कर्षमा पुग्यौं र त्यही अनुसार प्रस्तुत गर्न कोसिस गरेका छौं।
अर्थमन्त्री पुनले यस पटकको बजेटमा मुलुकको अर्थतन्त्रको एक महत्वपूर्ण क्षेत्रको रूपमा सूचना तथा संचार प्रविधि आईसीटीको विकासलाई जोड़ दिएर अघि बढ़ाउन खोजेको बताउनुभयो। अर्थमन्त्री पुनले सड़क पूर्वाधारहरूलाई आर्थिक करिडोरको रूपमा विकास गर्ने, देशको महत्वपूर्ण आर्थिक क्षेत्रको रूपमा विकास भएका पोखरा, बुटवल, भैरहवा तथा चितवनलाई आर्थिक त्रिकोणको रूपमा विकास गर्ने लक्ष्य बजेटले अघि सारेको बताउनुभयो। उहाँले बजेटले स्वदेशी उद्योग तथा उत्पादनहरूको विकास र संरक्षण तथा ठूला विकासका पूर्वाधार निर्माण सम्पन्न गर्न जोड़ दिएको उल्लेख गर्नुभयो। अर्थमन्त्री पुनले बजेटले मुलुकको विकास तथा पूर्वाधार निर्माणको क्षेत्रमा निजी क्षेत्रलाई पनि सँगै अघि लैजाने गरी बजेट ल्याएको समेत उल्लेख गर्नुभयो।
अहिले निजी क्षेत्रलाई मनोबल उच्च गर्ने, प्राथमिकता दिने, विश्वासमा लिने, साथमा लिएर हिँड्ने, त्यसो गर्दा हामी निजी क्षेत्र मैत्री सबै क्षेत्रमा हामी कोशिश गरेका छौँ। हाम्रा सीमाहरूले, हाम्रा अवस्थितिहरूले अनुमति दिएसम्म हामी निजी क्षेत्रलाई साथै लिएर जाने, कि यतिसम्म कि हामी ठूला पूर्वाधारहरूमा, विमानस्थलहरूमा, सड़कहरूमा, सिग्नेचर ब्रिज लगायतका नयाँ खालका निर्माणहरूमा, यस्ता पूर्वाधारहरूमा अब सरकार एक्लैले मात्रै खर्च गर्न सक्दैन, किन अरबौं खरबौंको आवश्यकता छ हामीलाई पूर्वाधार विकास गर्न। तर सबै कुरा राज्यले एक्लै सक्दैन, सामान्य गतिमा सक्छौ, अहिलेको जस्तै 4-5-6% हाराहारीका विकासको लागि सक्छौ, त्योभन्दा माथि तीव्र गतिमा जानको लागि निजी क्षेत्रलाई अगाडि ल्याउनुपर्छ भनेर त्यही कुराहरू प्रस्तुत गरेका छौं।
अर्थमन्त्री पुनले बजेटले कृषिको उत्पादन वृद्धि गर्न कृषि उत्पादन दशक घोषणा गरेको उल्लेख गर्नुभयो। उहाँले बजेटले कृषिलाई उच्च प्राथमिकता प्राप्त क्षेत्रको रूपमा अघि बढ़ाएको बताउनुभयो। कार्यक्रममा नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारी, अर्थ सचिव मधु कुमार मरासिनी तथा राजस्व सचिव डाक्टर रामप्रसाद घिमिरेले पत्रकारहरूले उठाउनु भएको जिज्ञासाको जवाफ दिनुभएको थियो। गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। प्रदेश प्रमुख जिलीराज भट्टले नेपालको संविधान बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियत नेताको हैसियतमा पाण्डेलाई आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। सोमबार सर्वोच्च अदालतले नेकपा एमाले प्रदेश सभा संसदीय दलका खगराज अधिकारीले मुख्यमन्त्रीमा पाएको विश्वासको मत अवैधानिक भएको ठहर गर्दै पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो। यस्तै मुख्यमन्त्री पाण्डेले 3 सदस्यीय मन्त्री परिषद विस्तार गर्नुभएको छ। पाण्डेको मन्त्री परिषदमा बिन्दु कुमार थापाले सामाजिक विकास, ऊर्जा, जलस्रोत मन्त्रालय र टकराज गुरूङ अर्थमन्त्री बन्नु भएको हो। पशुपतिनाथ मन्दिरका चारवटै ढोका आगामी असार 1 गतेदेखि बिहान 4 बजे नै खोलिने भएका छन्। पशुपतिनाथ दर्शन गर्ने दर्शनार्थीको संख्या बढ़दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन् भन्ने उद्देश्यका साथ असार 1 गतेदेखि पशुपतिनाथको चारवटै ढोका खोलिने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवती रमण अधिकारीले जानकारी दिनुभयो। यसअघि महाशिवरात्री, हरितालिका तीज र बाला चतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरको चारवटा ढोका बिहान 4 बजेदेखि खोल्ने गरिएको थियो। आगामी 3 दिनसम्म मुलुकको पश्चिमी तराईका भूभागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले गर्मीको असरबाट बस्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा आजदेखि 3 दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको जनाएको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा सोभन्दा बढ़ी मापन गरिएको छ। तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढ़ी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउडिने, चक्कर आउने, बेहोश हुने, मांसपेशी दुख्ने, बान्ता आदि असर हुन सक्ने देखिएकाले सोबाट बस्न महाशाखाले अनुरोध गरेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक न्याय र समानताका लागि थप उपलब्धि हासिल गर्न एमाले अगाडि बढ़ने बताउनु भएको छ। आजदेखि काठमाडौँमा शुरू भएको एमालेको 2 दिने राष्ट्रिय महिला भेलाको उद्घाटन सत्रमा अध्यक्ष ओलीले राज्यका निकायमा 33% महिला सहभागिता भएकै कारण खुशी मान्न नसकिने बताउनुभयो। अध्यक्ष ओलीले पार्टीलाई अप्ठ्यारो परेका बेला महिला र युवाले पार्टीको झण्डा बोकेर अग्रमोर्चामा उत्रने गरेको बताउनुभयो। उहाँले साना साना सहकारीको प्रवर्धन र उद्यमशीलताको विकास गर्दै समृद्धिमा अगाडि बढ़न महिलाहरूलाई आग्रह गर्नुभयो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको बेलामा पार्टीका 23 वटै जनसंगठनका महिला नेता, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, पार्टीको प्रदेश तथा जिल्ला कमिटिका महिला पदाधिकारी, अनिरा सोभ्यूको तर्फबाट सोभ्यूमा निर्वाचित महिला प्रतिनिधि गरी करिब 5,000 को सहभागिता छ। पछिल्लो समय सामाजिक सुरक्षामा आबद्ध हुने नेपालीको संख्यामा वृद्धि हुँदै गएको छ। आर्थिक वर्ष 2080-81 को आर्थिक सर्वेक्षण अनुसार सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको संख्यामा पछिल्लो एक वर्षमा 5.5% वृद्धि भएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
सरकारले नगद प्रवाहमा आधारित सामाजिक सुरक्षा भत्ता कार्यक्रम 2051 साल साउन महिनादेखि शुरू गरेको हो। सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम शुरूमा गृह मन्त्रालयले वृद्ध भत्ताका रूपमा 70 वर्ष माथिका नागरिकहरूलाई 100 रूपैयाँका दरले नमूनाको रूपमा 20 जिल्लाबाट शुरू गरी देशभर वितरण गर्न थालेको हो। सरकारले हाल देशभर मुख्य 10 वटा लक्षित समूहहरूलाई विभिन्न दरमा भत्ता वितरण गरिरहेको छ। वृद्ध, दलित, अपाङ्ग, लोपनमुख, विधवा, एकल महिला र दलित तथा पिछड़िएका क्षेत्रका बाल बालिका जस्ता उच्च जोखिममा रहन सक्ने समूह प्रत्यक्ष लाभान्वित हुने कार्यक्रम भएकोले यो सरकारको अत्यन्त लोकप्रिय कार्यक्रम पनि मानिएको छ। वर्तमान अवस्थामा गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागले यसको कार्य जिम्मेवारी सम्हाल्दै आएको छ। हाल सामाजिक सुरक्षा भत्ता लिने नेपालीहरूको संख्या 37,92,000 रहेको राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभाग सामाजिक सुरक्षा शाखाका निर्देशक शिवराज सिढाईले जानकारी दिनुभयो।
करिब 10 वटा क्याटेगोरीमा विभिन्न लाभग्राहीहरूलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरिन्छ। आजका मितिमा 37,92,000 लाभग्राहीहरू चाहिँ हुनुहुन्छ यी सबै क्याटेगोरीमा एकमुष्ट गरेर।
प्रत्येक वर्ष राज्यले सामाजिक सुरक्षा भत्तामा खर्च गर्ने रकमको आकार बढ्दै गएको छ। चालू आर्थिक वर्षमा सामाजिक सुरक्षातर्फ 1,14,00,000,000 रूपियाँ खर्च हुने राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागको अनुमान रहेको छ। पछिल्लो समय कुनै पनि घटना दर्ता हुनासाथ अनलाइनमा देखिने भएकाले सामाजिक सुरक्षा भत्ता कसैले नपाउने र कोही दोहोरिने समस्या पनि हटेको छ। अनलाइन प्रणालीबाट सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालिएपछि सिधै लाभग्राहीको खातामा रकम जम्मा हुने भएकाले विगतमा देखिएको रकम हिनामिना हुने समस्या पनि अन्त्य भएको छ भने यसरी उपलब्ध हुने भत्ताबाट सेवाग्राही लाभान्वित भएको विभिन्न क्षेत्रको अध्ययनले देखाएको छ। पुनः विभागका सामाजिक सुरक्षा शाखा निर्देशक सिढाई।
करिब करिब हाम्रो यो चालू आर्थिक वर्षमा 1,14,00,000,000 रूपियाँ चाहिँ खर्च हुने अनुमान गरेका छौँ। हिजो मात्रै भएको बजेट भाषणले 1,16,00,000,000 रूपियाँ विनियोजन गरेको छ अर्को वर्षको लागि। यसरी संघीय सरकारबाट उपलब्ध भएको रकम स्थानीय सरकारका माध्यमबाट वितरण भइरहेछ र वितरणमा मुख्य गरी हामी सिधै सिधा सिस्टमबाट चाहिँ लाभग्राहीको ब्याङ्कको खातामा रकम जान्छ र साविकमा देखिएका केही गुनासाहरू, कमी कमजोरीहरूलाई चाहिँ यो ईएफटी सिस्टम प्रत्यक्ष रूपमा इलेक्ट्रोनिक माध्यमबाट लाभग्राहीको खातामै रकम जाने प्रावधान लागू भइसकेपछि यसले थप प्रभावकारी व्यवस्थित भएको हामीले अनुभूति गरेका छौँ र विभाग, नेपाल नेपाल सरकार र अन्य गैर सरकारी संघ संस्थाहरू समेतले गरेको अध्ययनबाट सामूहिक सुरक्षाले सबै लाभग्राहीहरूलाई अत्यन्त सामूहिक सुरक्षा प्रदान गरेको पाइएको छ।
मानिस सक्रिय जीवनयापन गरिरहेका बेलामा होस् या अशक्त अवस्थामा उसका आधारभूत मानवीय आवश्यकताहरू पूरा हुने सुनिश्चितता हुनु नै सामाजिक सुरक्षा हो। त्यसैले सामाजिक सुरक्षा अत्यन्त वृहत अवधारणा हो भने संविधानले नै सामाजिक सुरक्षालाई मौलिक हकका रूपमा राखेर विभिन्न व्यवस्था गर्दै आएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौं।
राष्ट्रिय सभा विधान व्यवस्थापन समितिले ऐन कानून मापनका सन्दर्भमा बाल बालिकाको सम्मानजनक सहभागिताको विषयमा भएको व्यवस्था र कार्यान्वयनको अवस्थाबारे अध्ययन अघि बढ़ाउने निर्णय गरेको छ। बाल बालिका सम्बन्धी ऐन मौलिक हकसँग गाँसिएकाले उनीहरूको सम्मानजनक सहभागिताका सम्बन्धमा ऐनमा भएको प्रावधान र कार्यान्वयनको अवस्थाबारे अध्ययन गर्न लागिएको समितिका सभापति जयन्ती राईले बताउनुभयो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सरकार रेडियो नेपालसँग सहकार्य गरी अघि बढ़न तयार रहेको बताउनु भएको छ। आज धनगढ़ीमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी नेतृत्वको टोलीले मुख्यमन्त्री सोडारीसँग भेटघाट गरेको हो। भेटघाटमा रेडियो नेपालका कार्यकारी निर्देशक केसीले हाल रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र कार्यालय दिपालसँगै प्रदेशको 8 जिल्लामा एफएम रिले स्टेशन मार्फत प्रसारण भइरहेको जानकारी दिनुभयो। उहाँले रेडियो नेपालको प्रसारण क्षमता विस्तारका लागि आवश्यक सहयोग गर्न मुख्यमन्त्री सोडारीसँग आग्रह गर्नुभयो। नेपाली सेनाको अगुवाईमा सञ्चालन भइरहेको सफा हिमाल अभियान अन्तर्गत हालसम्म सगरमाथा लोत्से र नोप्से हिमालबाट 11,000 केजी फोहोर, 4 मानव शब्द तथा केही मानव अस्थि पंजर संकलन तथा व्यवस्थापन गरिएको सेनाले जनाएको छ। अभियानमा सहभागी टोलीले सगरमाथा हिमालको बालकोनी इलाका र लोत्से क्याम्प इलाकामा रहेको 2 मानव शवलाई आज हवाई साधन मार्फत त्रिवी शिक्षण अस्पताल महाराजगंज ल्याई फरेन्सिक ल्याबमा थप प्रक्रियाको लागि बुझाएको छ। विश्व वातावरण दिवस जून 5 समापन हुने यस अभियानले विश्वव्यापी चुनौतीको रूपमा रहेको वातावरण प्रदूषण तथा विश्व तापमानको असरलाई न्यून गर्न सचेतना फैलाउने एवं हिमालहरूमा थुप्रिएको फोहोर हटाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ। नेपालले विकासशील साना टापु राष्ट्रका निम्ति तयार गरिएको बरबुडा कार्ययोजनाप्रति ऐक्यबद्धता जनाउँदै त्यसको प्रभावकारी कार्यान्वयनका निम्ति अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको छ। संयुक्त राष्ट्रसंघको आयोजनामा एन्टीगुआ र बरबुडाको राजधानी सेन्ट जोन्समा जारी विकासशील साना टापु राष्ट्र सिड्सको चौथो सम्मेलनका क्रममा अल्प विकसित देशहरूको समूहका लागि वैश्विक समन्वय ब्यूरोको अध्यक्षका हैसियतमा परराष्ट्र सचिव सेवा लम्सालले कार्ययोजना कार्यान्वयनमा जोड़ दिनुभएको हो। सम्मेलनमा दिगो विकासका लक्ष्य प्राप्तिमा विकासशील साना टापु राष्ट्रको प्रगति समीक्षा भएको न्यूयोर्क स्थित संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। भारतको राजधानी नयाँ दिल्लीमा आज तापक्रम अहिलेसम्मको उच्च 52.3 डिग्री सेल्सियस पुगेको छ। पछिल्लो हप्ता भारतका 37 भन्दा धेरै शहरहरूमा तापक्रम 45 डिग्री सेल्सियस भन्दा बढ़ी मापन गरिएको बीबीसीले जनाएको छ। 3 करोड़ भन्दा बढ़ी जनसंख्या रहेको दिल्ली शहरमा तापक्रम बढ़ेसँगै मानिसहरूलाई सतर्क रहन सूचना जारी गरिएको छ। अत्यधिक गर्मीका कारण राजस्थानको जयपुरमा हिजो 3 मृत्यु भएको थियो। भारतमा गर्मीयाममा तापक्रम उच्च रहने भए पनि पछिल्ला वर्षहरूमा लामो र अत्यधिक गर्मी हुने गरेको छ। नयाँ दिल्लीका अधिकारीहरूले गर्मी बढ़ेसँगै पानीका स्रोतहरू पनि घट्दै केही क्षेत्रमा आपूर्ति कटौती हुने र खाने पानीको अभाव हुन सक्ने चेतावनी दिएका छन्। भारत र बंगलादेशमा भारी वर्षा र आँधीबेहरी सहित आएको शक्तिशाली चक्रवातमा परिमृत्यु हुनेको संख्या 65 पुगेको छ। आइतबार साँझ भीषण वर्षा र आँधीबेहरी सहित आएको चक्रवात रेमल विस्तारै भित्री भागमा सर्दै बाढ़ी पहिरो निम्त्याएको हो। बंगलादेश मौसम विज्ञान विभागका निर्देशक अजीजुर रहमानले चक्रवात र भारी वर्षाको कारण जलवायु परिवर्तनको असर भएको र यो देशको इतिहासमा सबैभन्दा लामो मध्ये एक भएको बताउनुभयो। चक्रवातले प्रत्येक वर्ष बंगलादेश र भारतमा ठूलो क्षति पुर्याउने गरेको छ। वैज्ञानिकहरूले जलवायु परिवर्तनले थप आँधी बेहरीलाई बढ़ावा दिइरहेको बताएका छन्। अब आर्थिक समाचार।
क्षेत्रका व्यवसायीहरूको संस्था नेपाल चेम्बर अफ कमर्सले आगामी बजेट कृषि पर्यटन ऊर्जा सूचना प्रविधि र उत्पादन मूलक क्षेत्रमा केन्द्रित हुनु सकारात्मक भएको बताएको छ। चेम्बरले विज्ञप्ति जारी गर्दै सरकारले ल्याएको बजेट कार्यान्वयनमा भने चुनौतीपूर्ण अवस्था रहेको उल्लेख गरेको छ। आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा गरिनु दोस्रो चरणको आर्थिक सुधारका लागि आयोग बनाउने विषयहरू सकारात्मक रहेको चेम्बरले उल्लेख गरेको छ। आगामी आर्थिक वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्ष मान्दै आईटी जनशक्तिलाई फेलोशिप र इन्टर्नशिपका कार्यक्रमदेखि अत्याधुनिक आईटी हब निर्माण लगायतका लक्ष्य सकारात्मक रहेको चेम्बरले उल्लेख गरेको छ। वीरगंजका उद्योगी व्यवसायी तथा बुद्धिजीवीहरूले आगामी आर्थिक वर्ष 2081-82 बजेट स्वदेशी उद्योगलाई प्रवर्धन गर्ने गरी आएको भन्दै स्वागत गरेका छन्। बजेटले उद्योगले पैठारी गर्ने कच्चा पदार्थमा लाग्ने महसुल भन्दा तयारी वस्तुको पैठारीमा लाग्ने महसुल कम्तीमा एक तह कम गरी स्वदेशी उद्योगलाई प्राथमिकता र प्रशय दिएको भन्दै वीरगंजका उद्योगी व्यवसायी तथा शैक्षिक क्षेत्रका अगुवाले स्वागत गर्नुभएको हो। वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले बजेट स्वदेशी उद्योगीलाई प्रवर्धन र संरक्षण गर्ने गरी आएको उल्लेख गर्नुभयो। वीरगंज कलेजका कार्यकारी अध्यक्ष तथा अर्थशास्त्री डाक्टर दिपेन्द्र कुमार चौधरीले सरकारले बजेट मार्फत ल्याएको आलु प्याज र स्याउको मूल्य अभिवृद्धि कर हटाउने नीति सकारात्मक भएको बताउनुभयो। त्यसै गरी मधेस विश्वविद्यालयका उपकुलपति दीपक साक्यले सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा निजी क्षेत्रसँगको सहकार्यमा प्रदेशलाई विशिष्टीकृत आर्थिक केन्द्रका रूपमा विकास गरिने तथा मधेसलाई कृषि हबका रूपमा विकास गर्ने कार्यक्रम घोषणा गर्नु स्वागत योग्य भएको बताउनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
फिफा विश्वकप छनौटको खेल दशरथ रंगशालामा नहुने पक्का भएको छ। एसियाली फुटबल महासंघ एएफसीले मैदानको अवस्था र सुरक्षा व्यवस्थामा चासो राख्दै दशरथ रंगशालामा विश्वकप छनौटका खेल नहुने जनाउँदै न्यूट्रल भेन्यू तय गर्न अखिल नेपाल फुटबल संघ एन्फालाई पत्रचार गरेको थियो। त्यसैले अब नेपालले विश्वकप छनौटका अन्तिम दुवै साउदी अरबमा खेल्ने भएको छ। जेठ 24 गते युएई विरूद्ध दोस्रो छनौटको खेल नेपालले साउदी अरबमा खेल्नेछ। खेल नेपाली समय अनुसार 9:45 राति र स्थानीय समय अनुसार साँझ 7 हुनेछ। नेपालले अन्तिम खेल जेठ 29 गते यमनसँग पनि साउदीमै हुने एन्फाका महासचिव किरण राईले जानकारी दिनुभयो। समूह एचमा रहेको नेपालले यसअघि चारै खेलमा पराजय भोगेको थियो। नेपाल युएसँग 4-0 र यमनसँग 2-0 पराजित भएको थियो। त्यस्तै नेपालले बहरैनसँग पहिलो खेल 5-0 र दोस्रो खेल 3-0 गुमाएको थियो। आईसीसी T20 विश्वकपको उद्घाटन खेल आयोजना गर्ने स्टेडियममा प्रतिकूल मौसमका कारण क्षति पुगेको छ। बीबीसीका अनुसार मंगलबार राति भारी वर्षा भएको थियो। 80 माइल प्रति घण्टाले हावाहुरी चलेको थियो। यसले स्टेडियम वरपरको संरचनामा पनि क्षति पुगेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीका अनुसार दर्शक बस्ने प्याराफिटमा पनि असर परेको छ। तर कुनै पनि कुराले विश्वकपका खेलमा असर नपर्ने आईसीसीले दावी गरेको छ। खराब मौसमकै कारण अमेरिका र बंगलादेश बीचको वार्म अप खेल रद्द भएको छ। डालेसको ग्रान्ड पेरी स्टेडियममा स्थानीय समय अनुसार बुधबार बिहान 10:30 यी दुई टोली भिड्ने तय थियो, तर मौसमका कारण खेल रद्द गरिएको हो। गत हप्ता अमेरिकाका विभिन्न भागमा आएको आँधी बेहरीका कारण कम्तीमा 23 मृत्यु भएको छ, जसमध्ये सबैभन्दा बढी टेक्सास, ओक्लाहोमा, अर्कान्स र केन्टुकीका रहेका छन्।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय भम। अब मौसम। आगामी 24 घण्टामा देशका पहाड़ी भूभागमा आंशिकदेखि साधारणतया बदली रही कोशी प्रदेशका थोरै स्थानहरूका साथै बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा हुनेछ। कोशी प्रदेशको उच्च पहाड़ी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 32.7 डिग्री सेल्सियस, न्यूनतम 21.4 डिग्री सेल्सियस वर्षा फाटफुट। काठमाडौँको अधिकतम तापक्रम 33.2 डिग्री सेल्सियस, न्यूनतम 19.1 डिग्री सेल्सियस। पोखराको अधिकतम तापक्रम 33.4 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस वर्षा 1.5 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 39.7 डिग्री सेल्सियस, न्यूनतम 23.7 डिग्री सेल्सियस। दिपालको अधिकतम तापक्रम 39.2 डिग्री सेल्सियस, न्यूनतम 21.6 डिग्री सेल्सियस वर्षा फाटफुट। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। जलवायु परिवर्तनका कारण हिमालमा परेको असरलाई कम गर्न सबै क्षेत्र लाग्नुपर्नेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जोड़। उत्पादन उत्पादकत्व र रोजगारी वृद्धिमा आगामी आर्थिक वर्षको बजेट केन्द्रित रहेको अर्थमन्त्री वर्षमान पुनद्वारा स्पष्ट। बजेटलाई लोकप्रिय भन्दा पनि यथार्थमा आधारित बनाउने प्रयास गरिएको अर्थमन्त्रीको भनाई। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेद्वारा पद तथा गोपनीयताको शपथ। आजै दुई मन्त्री नियुक्त र भारतको राजधानी नयाँ दिल्लीमा अहिले समयकै उच्च तापक्रम। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।